रेकर्ड गरिनँ। त्यसैले आज मैले यही भन्न लागेको, सबभन्दा मुख्य हाम्रो परिवार, व्यक्तिगत जीवन, मण्डली स्वास्थ्य हुनलाई व्यक्तिगत आत्मिकी जीवन स्वास्थ्य हुनु पर्यो, अनि त्यसको सुरुवात, स्वास्थ्य सुरुवात चाहिँ येशूको प्रभुत्व मुनि हरेक व्यक्ति हुनु पर्यो, होइन? मान्छेले उद्धार पाउने र त्यहाँदेखि परमेश्वरको राज्यमा जिउने, उहाँले सिकाएको प्रार्थना हेरौँ अथवा कसरी उद्धार पाइन्छ भन्ने वचन हेरौँ। रोमी 10 अध्यायमा त्यहाँ के छ? येशूलाई प्रभु बनाउने कुरा छ, येशूको प्रभुत्वमा आफ्नो जीवन समर्पण गर्ने कुरा छ, येशूको राज्य हामीले स्वीकार्ने कुरा छ। अनि येशू प्रभुले मलाई प्रभु प्रभु भन्ने स्वर्गको राज्य देख्न सक्दैन, तर त्यो जसले पिताको इच्छा गर्छ भने, मतलब हामी परमेश्वरको इच्छा गर्नु भनेको के छ भने उहाँको शासनलाई स्वीकार हरेक क्षेत्रमा। अनि त्यही किसिमले मैले कसरी स्वीकार्ने भन्दाखेरि चाहिँ मैले भन्दै थिएँ, मान्छेको जीवनभित्र के छ भने उसको एक्सनबाट देखिन्छ, तर एक्सनभन्दा पनि पहिला चाहिँ, अथवा एक्सन पनि अथवा बोली पनि, होइन? सो पाप चाहिँ 5 वटा क्षेत्रबाट मैले भने, पहिलो कुरा चाहिँ हामीले गर्ने काम, मान्छेले कामै गर्दाखेरि अरूलाई बाधा पर्ने कामहरू गरिराखेका हुन्छन्, दुष्ट खालको कामहरू गरिराखेका हुन्छन् जुन चाहिँ एक्सनमा छ, होइन? एक्सन गरेपछि कति धेरै मुद्दाहरू, मुखले बोलेको कुराले पनि धेरै मुद्दाहरू मान्छेले खेपिराख्छन्, त्यो देख्छ, होइन? हामीले लेखेको कुरा पनि मुखले बोलेको जस्तै भयो, अहिले साइबर क्राइम भनेर त्यो पनि खेपिराखेको हुन्छ। त्योभन्दा नि गहिरो कुरा चाहिँ दुईवटा अर्को, तिनवटा अर्को छ पापको क्षेत्र। परमेश्वरको राज्यभित्र रहने मान्छे जसले पिताको इच्छा गर्छ त्यो अर्को तिनवटा क्षेत्रमा ठिक हुनुपर्छ। पहिलो क्षेत्र यो विचार, अनि तपाईँहरू मेरो विचार केमा आउँछ भने नि, तपाईँहरू मेरो हार्ट कहाँ छ, तपाईँहरू मेरो सोचाइ कहाँ छ, तपाईँहरू मेरो कुन कुरालाई प्राथमिकता दिएको छ, त्यसले तपाईँहरू मेरो अवधारणा सोध्छ। त्यसैले अघि सुरुमै भनेको, येशूलाई प्रभु बनाउने मान्छेले येशूले अनुमति नदिएको कुरालाई विचारमा जान दिँदैन, त्यसले फिल्टर गर्छ। जुन कुरा प्रभुको इच्छा छैन त्यो त घृणामा गइसक्छ, होइन? त्यो त विचारमा आउँदैन। त्यसैले मान्छेको अपधारणा, त्यही अङ्ग्रेजीमा एटिच्युड भन्छ, त्यो मान्छे कस्तो छ भन्ने कुरा उसको एटिच्युडबाट थाहा हुन्छ। त्यसकारण त्यो एटिच्युड एकदम महत्त्वपूर्ण हुन्छ। त्यसैले अर्को कुरा चाहिँ मोटिभ भन्छ, मोटिभ भनेको चाहिँ नियत। सो एक किसिमले एटिच्युड र मोटिभ एउटा एउटै किसिमको हो, तर नियतलाई पनि एटिच्युडले बनाउँछ, किनभने उसको सोचाइ छ नि, ऊ कस्तो खालको व्यक्ति। जो मान्छे एकदम असल छ, धर्मी छ, दयालु छ, अब त्यो चाहिँ के छ? पवित्र आत्माको फल भयो। त्यसलाई बाइबलमा अर्को चाहिँ पश्चातापको फल पनि भनेको छ। मान्छेहरूलाई कसरी चिनिन्छ त, परमेश्वरको हो कि होइन भने उनीहरूको फलबाट चिनिन्छ भनेर हामीले देखिरहेछौँ। कोही मान्छे सत्यतामा छ कि धार्मिकतामा छ कि असत्यतामा छ, यो फलबाट चिनिन्छ, होइन? त्यस कारण जहिले पनि यो सिम्पल कुरा जुन चाहिँ छ नि, अहिले भर्खरै मैले एक्सप्लेन गरेँ, कुनै पनि व्यक्तिको जीवनमा यो परिवर्तन नभइकन ऊ क्रिस्चियन हुँदैन। अब यहाँनिर त धेरै हामी, किनभने हामी आफै नबुझेर पनि होला, धेरै जस्तो क्रिस्चियनहरूले बुझेन, बत्तिसमा लिन्छन्, उसलाई शिक्षा नै दिया छैन। क्रिस्चियन हुनु भनेको चाहिँ मलाई बाहिर निकाल्ने, येशूलाई प्रभुको रूपमा भित्र बसाल्ने, हाम्रो हृदयको सिंहासनमा, त्यहाँदेखि सुत्ता उठ्दा हरेक सेकेन्डको हरेक विचार, योजना, भावना, चाहना, जे पनि आउँछ, विचार गर्ने कुरासम्म, त्यो एटिच्युड, धारणासम्म, नियतसम्म येशूको अधीनमा आउँछ। योभन्दा बाहेक बाइबलले क्लियर भन्छ। अब यहाँनिर त के छ भनेदेखि नि, नामधारी क्रिस्चियन संसारमा धेरै छ। म जुन बेलामा बाइबल कलेजमा पढ्थेँ, उनीहरूले एउटा शब्द चलाउँथ्यो। अब हामी यहाँ नेपालमा बस्ने मान्छेहरूको लागि चाहिँ के हुन्छ भनेदेखि, बाहिरबाट आइसकेपछि, गोरो छाला भइसक्यो, मिसिनेरीको रूपमा आइसकेपछि, सबै कुरो मान्छे चाहिँ क्रिस्चियन। तर एउटा गल्ती हामीले के गरी पठाउँछौँ भने नि, उसको अपधारणा कस्तो छ, उसको विचार कस्तो छ, उसको नियत कस्तो छ, उसको मोटिभ कस्तो छ, हामीलाई थाहा हुँदैन। उसले येशूलाई कहाँ राखेको छ, परमेश्वरको राज्यमा ऊ कहाँ छ, हामीलाई थाहा हुँदैन। त्यस कारणले बाइबलमा चाहिँ प्रष्ट छ, मलाई प्रभु प्रभु भन्ने स्वर्गमा जाँदैन, प्रष्ट छ, तर पिताको इच्छा गर्ने बाइबलमा त ठाउँ ठाउँमा छ, पावलले त आफ्नै जीवनमा कति धेरै कुरा भनेको छ, क्रुसमा म आफैलाई टाँगेको भन्ने कुरा छ, संसारको लेखी र मेरो म मरेको छु, मेरो लेखी संसार मरेको छ, धेरै कुरा छ बाइबलमा। तर यो कुरालाई हामी त्यति, अनि मैले यस्ता साथीहरू भेट्छु कहिलेकाहीँ, एकदम भला साथीहरू, एकदम असल साथीहरू, समाजमा उनीहरू धेरै योगदान गर्छन्, पैसा पनि दिन्छन्, मान्छेलाई प्रेम पनि गर्छन्, तर उनीहरूको विचारमा के छ भने नि, परमेश्वरलाई विश्वास गर्ने व्यक्ति चाहिँ टोटल्ली आफ्नो स्वार्थको लागि चाहिँ मर्नुपर्छ भन्ने कुरा चाहिँ बुझ्या छैन, अनि सबै मिसमासे। अनि त्यहाँ बाइबल कलेज भनेको चाहिँ एउटा अङ्ग्रेजी शब्द चलाउँछु म तपाईँलाई, इजी बिलिभिजम भन्छ। इजी बिलिभिजम भनेको चाहिँ त्यो सजिलो विश्वास क्या, धेरै क्रिस्चियनहरू। अनि अहिले जोन मकार्थर भन्ने एकजना व्यक्ति हुनुहुन्छ, अब धेरै तपाईँहरू जसले अनलाइन पडकास्ट भन्छ आजकल पडकास्ट, यो यसमा चाहिँ तपाईँले बाइबलको पडकास्ट भन्ने एउटा एप हुन्छ, त्यहाँ जोन मकार्थर गर्नु, आजकल त एकदम यसैमा तपाईँले सबैको मेसेज पनि सुन्न सक्नुहुन्छ, भिडियो अडियो। तर अब त्यो सुन्ने चाहिँ सबै वक्ताहरू चाहिँ साँच्ची नै बाइबलको सही खालको कुरा चाहिँ उनीहरूको जीवनमा लागू गरेका छ, विश्वास गरेका छ भन्ने छैन। तर जोन मकार्थरले के भन्छ, धेरै जस्तो हामीले सोचेका मान्छेहरू स्वर्ग जाँदैन भन्छ। स्वर्ग जानलाई चाहिँ येशूको राज्यमा उहाँलाई प्रभुत्व, जसरी पावलले भन्छ नि, म संसारको लागि र संसार मेरो लागि मरेको छ, होइन हामीले परमेश्वरबाट जन्म लिनुपर्छ। परमेश्वरबाट जन्म लिएको व्यक्ति चाहिँ पहिलो कुरा येशूमा विश्वास, दोस्रो कुरा परमेश्वरलाई प्रेम, तेस्रो कुरा आफ्नो छिमेकीलाई प्रेम, परमेश्वरको वचन अनुसारको प्रेम, अनि चौथो कुरा आज्ञा पालन, अनि त्यहाँ पाँचौँ कुरा एउटा छ, संसारमाथि विजय। वास्तवमा यो पाँचवटा शब्द यति सिम्पल छ, पहिलो यो होइन पाँचको पाँच, तपाईँले पढ्ने गर्नुहोस्। संसार के हो चिन्ने गर्नुहोस्। यो के छ भनेदेखि, यो कसैलाई अरूलाई भन्ने भन्दा नि म छोडिन चाहन्न नि, होइन मैले गरेको विश्वास चाहिँ अरूलाई वचन प्रचार गर्ने, अरूको अगाडि एउटा वरिष्ठ पास्टर हुने, त्यो के पनि काम छैन नि। मलाई काम के छ, म परमेश्वरमा स्वीकार्य हुनु पर्यो। अनि पावलले वास्तवमा फिलिपी तिन अध्यायमा के भन्छ, त्यो दिन जब येशू आउनुहुन्छ मलाई उहाँमा पाउन सकौँ, होइन उसको त्यति परमेश्वरले चलाउनु भएको शक्तिशाली व्यक्ति पावल, येशु प्रभुको दर्शन पाएर प्रकाश पाएको व्यक्तिको सबभन्दा मुख्य चाहना के, म येशु ख्रिस्टमा पाउन सकौँ, होइन दाउदले भने जस्तै उहाँको घर भवनमा बस्न सकौँ र उहाँलाई हेरिराख्न सकौँ, होइन। अनि वास्तवमा त्यो भवन भनेको चाहिँ सन्तहरूको जमात, त्यो घर होइन कि, त्यो चाहिँ मण्डली जस्तै हो। त्यस कारण यो कुरा हामी सिकिराखेको छ, तपाईँलाई मैले यो ब्याकग्राउन्ड भन्दा भन्दै लामो भयो आजको पाठ सिकाउनुभन्दा पहिला, तर मैले किन यो भनिरहेको छु भने नि, हामीले मुख्य कुरा चाहिँ गुमायौँ भनेदेखि अनि सबै अरू कुराको केही अर्थ लाग्दैन। अनि मैले त्यो तिनजनाको नामले, तिनैजना अहिलेसम्म आउनु भएन, फुर्सद भएन, एनिवे सो आई वान्ट कन्सिस्टेन्सी, यु नो यो क्लासमा धेरैजना अझै आउनु भएको छैन, मैले व्यक्तिगत रूपमा कसैलाई भनेको छैन, एनिवे हामी लेट्स अब यो सुन्छ होला कसै कसैले, म उहाँहरूलाई के भन्छु भने नि, ट्राई टु कम इन द क्लास, होइन अनलेस यु हेभ एनअदर क्लास। सो हामी अलिकति यो अलिकति यो पहिलो तिमोथीको एक अध्यायदेखि जुन सिक्दै गरेका थियौँ, त्यो त्यसमा सुरुवातदेखि के कुरा सिक्न खोजेका थियौँ, अलिकति सम्झाउँछु म तपाईँलाई, त्यो खालि रिफ्रेसको लागि, होइन रिफ्रेसको लागि अलिकति म सम्झाउन चाहन्छु। यहाँ त के भयो, अलिकति सम्झाउन चाहन्छु। हामीले अहिलेसम्म सिकेको, अनि एउटा चाहिँ मलाई यो पदहरू पढ्न मन लागेको थियो, आज अलिकति रिफ्रेस भन्दा पनि हुन्छ, किनभने हामीले मुख्य कुरा चाहिँ भुल्यौँ भनेदेखि चाहिँ यो हामीले सबै सिकिरहेको केही अर्थ लाग्दैन। हामीले जहिले पनि घर बनाउँदाखेरि जगमा चाहिँ साँच्ची नै त्यो साँचो जग ढुङ्गा राख्नै पर्छ। पहिलो कुरा चाहिँ तिमोथी अनि एफिससको मण्डली एउटा स्थापित सबै कुराको व्यवस्था भएको एउटा असल मण्डली, हामीले प्रकाशको पुस्तकमा पनि त्यसको बारेमा पढेका छौँ, दुई अध्यायमा एफिससको मण्डली अलमोस्ट पर्फेक्ट, तर समस्या चाहिँ थियो। अनि एफिससको मण्डलीमा सबभन्दा ठुलो समस्या के थियो? झुट्टा शिक्षाको, झुट्टा शिक्षाको शिक्षा थियो। र अर्को कुरा चाहिँ व्यवस्था पालन गर्ने मोसाको व्यवस्था सम्बन्धी कन्फ्युजन थियो। अनि नयाँ नियममा त्यो दुईवटा कुरा चाहिँ, तपाईँलाई म त्यो कुरा म पहिला भन्न चाहन्छु। सो तिमोथीलाई चाहिँ पावलले निर्देशन दिइराखेका छन्, मण्डलीको शुद्धताको शिक्षालाई रक्षा गर्ने आज्ञा कसरी सुधार्ने। अनि तिमोथी चाहिँ एफिससको मण्डलीमा एउटा एल्डरको रूपमा त्यहीँ सधैँ रहने रूपमा होइन, तर त्यो पावलको एउटा दूत जस्तै भएर पावलले भनेको कुराहरू लागू गरेर त्यो मण्डलीलाई स्वास्थ्य मण्डलीको रूपमा रूपान्तरण गर्ने, सुरक्षा गर्ने, त्यहाँको गलत कुराहरूलाई हटाउने, त्यो कुराहरूको लागि त्यहाँ गएका थिए। हामीले यो कुरा बुझ्नुपर्छ। त्यसले के एउटा जनाउँछ भने नि, तपाईँ र म जुन मण्डलीमा सहभागी हुन्छौँ, हाम्रो मण्डली पनि स्वास्थ्य र सही बाटोमा गएको हुनुपर्छ, परमेश्वरको इच्छा अनुसारको। हामी सबैको त्यो जिम्मा छ। त्यसैले यहाँनिर के छ, दुईटा मुख्य कुरा, प्राइमरी ड्युटिज, दुईटा मुख्य कर्तव्य तिमोथीलाई पावलले दिएका हुन्छन् एफिससको मण्डलीलाई। यो बिर्सनु हुँदैन। अब यो दुईटा कर्तव्यमध्ये हाम्रो पनि जीवनमा, यो हाम्रो पनि मण्डलीमा यो आवश्यक छ। पहिलो कुरा चाहिँ के छ, झुट्टा शिक्षाबाट संक्रमित भनेको चाहिँ व्याप्त मानिसहरू चाहिँ गलत शिक्षाहरूमा, गलत विचारहरूमा थिए। अब हाम्रो बिचमा भएका विश्वासीहरूको गलत विचारमा छ भन्ने पनि हामीलाई त्यति थाहा हुँदैन। हाम्रो अगुवाहरूले के गलत सोचिरहेको छ भन्ने पनि थाहा हुँदैन, किनभने हामीसँग उनीहरूसँग धेरै गहिरो के भन्छ वार्ता नै हुँदैन, कुराकानी नै हुँदैन। अब कुनै खालको डिस्कसनको बाइबल स्टडी नै हुँदैन। मान्छेले कि मान्छेले बोलेपछि मात्रै उसले के विचार गर्दैछ भने थाहा हुन्छ, कसरी उनीहरू एक्सनमा थाहा हुन्छ। त्यसैले त्यो एउटा पोइन्ट छ। अर्को के छ, दोस्रो चाहिँ, अब एफिससको पहिला चाहिँ झुट्टा शिक्षाबाट सुरक्षा दिने, त्यहाँ के झुट्टा शिक्षा थियो भन्ने हामीले अलिअलि छलफल गरिसकेका छौँ। एफिसको मण्डलीलाई चाहिँ मोसाको पुरानो व्यवस्था, नियमको व्यवस्था कसरी नयाँ नियममा का विश्वासीहरूको जीवनमा लगाउने, फिट गर्ने, त्यसलाई कसरी लगाउने, त्यो कुरा सिकाउने, यो दुईवटा पोइन्ट थियो। अनि वास्तवमा यो व्यवस्थाको बारेमा सिक्नुपर्ने आज हाम्रो पनि जरुरी छ। यो दुईटै पोइन्ट हाम्रो लागि त्यत्तिकै आज पनि जरुरी हामी देख्छौँ, होइन? हामीले यो अर्को कुरा के थियो, नयाँ नियमको व्यवस्था कसरी लागू गर्ने भन्ने बारेमा तिनवटा सिद्धान्त, अनि व्यवस्था असल छ, व्यवस्थाको बारेमा, वास्तवमा व्यवस्था असल छ, व्यवस्था धार्मिकताको लागि हो, व्यवस्था सुसमाचार अनुरूप नै छ, व्यवस्था गलत छैन, क्रिस्चियनहरूले व्यवस्था उल्लङ्घन गर्दैनन्, तर व्यवस्था पालन गर्ने शक्ति क्रिस्चियनमा छैन, तर परमेश्वरको अनुग्रहमा, आत्मिकी अगुवाईमा जब हामीले येशूको प्रभुत्व स्वीकारेर जिउन थाल्छौँ, हाम्रो जीवनमा येशूको अनुग्रहद्वारा के हुन्छ, व्यवस्था पालन हुन्छ। त्यो कुरो चाहिँ हामीले सिकेको थियौँ, होइन? त्यसकारणले यहाँनिर अब तपाईँलाई मैले के पढ्न चाहन्छु भने, आजको मण्डलीमा यो एकचोटि मलाई यो फेरि पनि पढ्न मन लाग्यो, तपाईँलाई म सरसर्ती पढिदिन्छु। दोस्रो तिमोथीको 3 अनि 1-8 8 र 10 यानि के छ, यो बुझिराख कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। हामी सबैलाई यो सचेतना हुनु पर्यो, होइन? डरलाग्दा समय कहाँबाट आउँछ? शैतानले हरेकचोटि हामीलाई फसाउनु खोज्छ, यो कुरो थाहा हुनु पर्यो। अनि 3 दोस्रो तिमोथी 2, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी, हट्टी, अरूको बदनाम गर्ने, आमा बाबुको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्र हुन्छन्, होइन? स्वाभाविक, अनि 3 चाहिँ स्वाभाविक हितका के, स्वाभाविक प्रेम रहितका, खुसी पार्न नसकिने धेरै मान्छेहरू यस्तो हामी भेट्छौँ, होइन? बिना सित्तीमा उनीहरू आफ्नो मूर्खतामा चलिराखेको हुन्छन्, अर्को कुरा सुन्न पनि उनीहरू चाहँदैनन्, अनि उनीहरू सत्यताको पछि लागेको छैनन्, उनीहरू शैतानले उनीहरूलाई साँच्ची नै कब्जा गरेको हामी धेरै व्यक्तिहरू देख्छौँ, तर उनीहरूले आफैलाई चाहिँ क्रिस्चियन भन्छन्, हो, ख्रिस्टलाई चाहिँ म नछोड्ने। त्यसैले कति अबुझ छन् मान्छेहरू भन्ने कुरा हामी त्यहाँबाट बुझ्छौँ। त्यसैले अगुवाहरूको काम चाहिँ उनीहरूलाई कसरी हुन्छ परमेश्वरको वचनको बारेमा प्रष्ट बुझ्ने मौका दिने, जसले गर्दा उनीहरू सुध्रिन सकुन्, खुसी पार्न नसकिने, तपाईँलाई थाहा छ, अरूको बदख्वाई गर्ने, यो सबै गलत कुरा हो, दुराचारी, क्रूर भनेको चाहिँ रिस, यो सबै पाप हो। मान्छेहरू अर्का कुरा चाहिँ काट्दाखेरि चाहिँ उसले गरेकै होला त्यो कुरा, तर हाम्रो काम चाहिँ त्यो अर्का बदखोइ गर्ने होइन, होइन असल कुरोलाई घृणा गर्ने। आफूलाई भएन भने अरूले चाहिँ गर्ला देख्यो भने घृणा गर्ने मान्छे पनि हुनसक्छ। त्यो शैतानले त्यस्तो दिन्छ, विश्वासघाती उतौला अहङ्कारले फुलेका परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, भक्तिको भेषाइ लिने, यो त धेरै ठाउँमा भेटिन्छ। तर त्यसको शक्तिलाई इन्कार गर्ने हुन्छ नि, यस्ता मानिसहरूबाट अलग बस्छ। तिमोथीलाई पावलले यो कुराहरू सिकाइराखेका छन्। योनेस र याब्रेसले याम्ब्रेसले मोसाको विरोध गरे जस्तै, त्यो मोसा पुरानो नियममा यो व्यक्तिहरूको नाम यहाँ उल्लेख गरिएको छ, यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यी मानिसहरू भ्रष्ट दिमागका र नक्कली विश्वासका हुन्छन्। अब यहाँ नक्कली विश्वास र भ्रष्ट, अघि मैले सुरुमै भनिसकेँ नि, दिमाग होइन विचार। नक्कली विश्वास भनेपछि के हुन्छ, येशु ख्रिस्टलाई पूर्ण प्रभु नस्वीकारेको, पुरानो जीवनबाट साँचो पश्चाताप भनेको चाहिँ टोटल्ली मन परिवर्तन नगरेको व्यक्तिकै हुन्छ, नक्कली विश्वास हुन्छ। 10 पदमा, अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देखेका छौ। पावलले कति आफ्नो बारेमा यसरी भन्न सक्छ, अनि उसले अर्को ठाउँमा मेरो अनुसरण गर पनि भन्छ। त्यसकारणले पावलको जीवन साँच्ची नै परमेश्वरको इच्छाअनुसार चलेको थियो भन्ने कुरा हामी देख्दछौँ। त्यहाँ त्यसपछि अर्को कुरा चाहिँ के थियो भनेदेखि, आज हामीले सिक्न लागेको ठाउँमा हामी अब पुग्दैछौँ, कसरी मण्डलीलाई झुटा शिक्षा र उनीहरूको समस्या जो छ परमेश्वरको वचनको व्यवस्थालाई पनि कसरी बुझ्ने र त्यसमा कसरी जिउने भन्ने समस्या छ, त्यो समाधान गर्नलाई पठाएका छन्। अनि त्यसअनुसार चाहिँ अब हामीले सिक्दै गइराखेको चाहिँ एक अध्यायको 1:12 चाहिँ हामीले के सिकिरहेको छौँ, मोडल लिडर, उदाहरणीय अगुवा हुनु पर्यो, जुनमा चाहिँ पावलले आफ्नो उदाहरण दिइराखेका छन्। वास्तवमा तिमोथीको अवस्था देखेर पावलले यो सबै कुरा भनिराखेका छन्, होइन? तिमोथीको अवस्था भनेको चाहिँ उनी चाहिँ निराश थिए, उनलाई सायद उनलाई सताउने मान्छेहरू पनि थिए, अनि कतिचोटि क्रिस्चियन भएकाहरूले पनि दुःख दिइरहेको थिए। अनि तर पावलले यहाँनिर तिमोथीलाई जुन काम दिएका छन् त्यो काममा अटल हुनलाई उत्साह दिँदाखेरि परमेश्वरको अनुग्रह, परमेश्वरको सुरक्षा, परमेश्वरको अगुवाई र कसरी पावलको जीवनमा जुन तिमोथीले देखेका थिए, गएको हप्ता हामीले त्यसलाई अलिकति हेरेका थियौँ, होइन? अनि हरेक त्यसको लक्ष्य भनेको चाहिँ उदाहरणीय कसरी, यो लक्ष्यको बारेमा हामीले हेरेका थियौँ। प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्छौँ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। परिपक्व मान्छे को हुन्छ त, जसले आफ्नो हृदयको सिंहासनमा येशूलाई प्रभुको रूपमा स्थापित गर्छ र उसको जीवन दुःख सुख हर अवस्थामा प्रभुको बाटोमा सँगसँगै हिँड्छ, अनि दुःखले चाहिँ अझ उसलाई के गर्छ, परिपक्व बनाउँछ। अनि यहाँनिर पावलले अर्को कुरा के भन्छ भने, मेरो अन्तस्करणमा उहाँले नै जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु। मतलब अर्को कुरा पावलले के भन्छ भने, पावलको जीवनको शक्ति चाहिँ, उसको परिश्रम चाहिँ उनको हृदयको अन्तस्करणमा जोड दिने प्रेरणा उहाँले नै दिने, भने चाहिँ येशू ख्रिस्टले नै जोडसँग प्रेरणा दिनुभएको शक्ति। त्यसरी अर्को कुरा यहाँनिर के भनेको छ, यस्तो खालको अवस्थामा जिउने प्रेरणा भनेको चाहिँ इच्छा, भित्रैदेखिको उत्साह र शक्ति चाहिँ येशू प्रभुले दिनुहुन्छ। त्यही येशू प्रभुमा विश्वास गरेर हामीले परिश्रम गर्नुपर्छ भनेर हामीले सिकेका थियौँ। अनि तपाईँलाई मैले यो 5 कुरा, एउटा पावलको उदाहरणीय जीवनको बारेमा, यो 5 कुराहरूको बारेमा भनेको थिएँ, शारीरिक बल र प्रोत्साहन, अनि जुन चाहिँ मानसिक र भावनात्मक शक्ति, त्यसपछि सर्वोत्तम मनसायका साथ दुष्ट काम गर्नु, विश्वासको वरदान र प्रेमको वरदान, पापीहरूमध्ये सबैभन्दा खराब, यो पोइन्ट चाहिँ हामीले हेर्दै गइरहेछौँ। तपाईँलाई मैले यो पहिलो 2 चाहिँ सिधाइसकेको छु, अनि दोस्रो यो तेस्रो चौथो पाँचौँ बाँकी छ, अनि यो धेरै लामो त होइन, तर यो यस्तो विषयहरू छन् कि तपाईँहरू मैले सम्झाउनुपर्छ। मेरो आशा यो हो कि हामी जसै यहाँ कुरा गर्दैछौँ, एउटा भनाइ छ नि, हिँड्दैछ पाइलो मेट्दैछ, यस्तो भएको छैन भन्ने मेरो आशा छ। किनभने म आफैले पनि यो सिकेको कुरालाई मैले दोहोऱ्याएर तेह्राएर सम्झिने कोसिस गर्छु, त्यस कारण तपाईँलाई मैले फेरि पनि आज अलिकति ब्याकमा लगेको हो, होइन? अनि योभन्दा पहिला हामीले सिकेको शारीरिक बल र प्रोत्साहन, अनि त्यो चाहिँ हामीले पार पददेखि सिकेका थियौँ। मलाई सामर्थ्य दिनुहुने ख्रिस्ट येशु हाम्रो प्रभुलाई म धन्यवाद दिन्छु, किनभने आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो। अघि भर्खरै हामीले कलसी 1:29 ख्रिस्टको त्यो हाम्रो अन्तस्करणमा प्रेरणा दिने शक्तिद्वारा हामी गर्छौँ शारीरिक बलको कुरा उसले उदाहरण दिँदाखेरि अर्को त्यो कुरा भनिरहेका छन्। दोस्रो कुरा चाहिँ उनले मानसिक र भावनात्मक शक्ति, अनि त्यो मानसिक शक्ति जुन मानसिक रूपमा पावललाई पनि हतोत्साहित हुने अवस्था थियो, होइन, सबै किसिमका विरोधको सामना गर्नु पर्थ्यो। अस्ति हामीले हेरेको थियौँ मरेर के भन्छ पिटेर मरणान्त पारेर घिसारेर फोहोरको थुप्रामा फालिएको मान्छेलाई प्रेरितहरू गएर वरिपरि बसेर प्रार्थना गरेर अनि उनी चाहिँ अभिषेक भएको कुरा हामी देख्छौँ। प्रेरितहरू होइन, उनले कन्भर्ट गरेको कतिजना चेलाहरू पनि थिए, त्यो कुरा हामीले त्यहाँनिर देख्छौँ। अनि त्यो कुराको उदाहरण उनले कसलाई दिइरहेछ, तिमोथीलाई दिइरहेछ। अनि यो कुरो आज हाम्रो बाइबलमा लेखिएको छ, जुन चाहिँ हाम्रो अवस्थामा पनि परमेश्वरले हामीलाई यो कुरा आज पनि दिनुहुन्छ, ताकि हामीले उहाँमा शक्ति पाउन सक्छौँ मानसिक समस्यामा अथवा भावनात्मक समस्यामा भन्ने कुरा हामी देख्दछौँ। अर्को कुरा हामीले एफिसी 3:4 के हेरेको थियौँ, अब तिमीहरू यो पढ्छौ, ख्रिस्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ सो तिमीहरू बुझ्न सक्छौ। वास्तवमा पावलले ख्रिस्टको रहस्य र पावलको आन्तरिक समझ तपाईँले राम्रोसँग अध्ययन गर्नुभयो भने चाहिँ एफिसीको 3:4 यहाँ छ, र पावलले धेरै ठाउँमा होइन जब प्रेरित 9 दमस्कसको रोडमा ख्रिस्चियनहरूलाई क्रुसमा टाङ्ने काम, उनीहरूलाई के भन्छ घिस्याउने काम, सताउने काम जो उनले गर्न कोसिस गरिरहेको थिए, क्रुसमा टाङ्ने होइन तर ख्रिस्चियनहरूलाई पक्रने तर मृत्युदण्ड दिनेसम्मकै होला उसले गरेको, होइन? कति त्यतिखेरका ख्रिस्चियनहरू कतिजना मृत्युदण्डमा पनि परेका छन्। त्यो काममा रहँदै जाँदाखेरि जब येशु प्रभुको दर्शन उनले पाए, त्यतिखेर येशुलाई मात्रै देखेनन्, उनलाई धेरै प्रकाश पनि आएको छ, जुन चाहिँ कुरा हामीले उनको वचन उनले लेखेका कुराहरूमा देख्दछौँ। अनि यहाँनिर पहिलो योहन्ना 5:20 हामी जान्दछौँ कि परमेश्वरको पुत्र आउनु भएको छ, जो सत्य हुनुहुन्छ उहाँलाई चिन्न सकौँ भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुनुहुन्छ हामी उहाँमा छौँ, अर्थात् उहाँका पुत्र येशु ख्रिस्टमा, उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। अनि यहाँनिर पावलले के भन्छन् भने, अनि जुन चाहिँ युहन्नाले पनि यहाँनिर भनेको कुरा देख्छौँ, परमेश्वरले पावलको समझको आँखा खोल्नुभयो, जसले उनलाई सत्य बुझ्ने समझ दिनुभयो, नत्र त उनलाई यो रहस्यको ज्ञान थाहा हुने थिएन। त्यसैले आज पनि परमेश्वरको वचन अनुसार हाम्रो समझ खोल्ने प्रतिज्ञा उहाँले गर्नुभएको छ, यो कुरा हामीले बुझ्नुपर्ने भयो, होइन? अनि मानिसहरू जसले परमेश्वरलाई पछ्याउन चाहन्छ उनीहरूको समझलाई पनि उहाँले खोलिदिनुहुन्छ। त्यसकारणले पहिलो युहन्ना 5:20 चाहिँ प्रेरित युहन्नाले पनि यस्तै किसिमको परमेश्वरबाट प्रकाश पाएको कुरा उनले लेख्दछन्। अनि हामीले पटक पटक हेरिराखेका छौँ यी दिनहरूमा कुनै पनि व्यक्ति परमेश्वरबाट शक्तिशाली पूर्वक परिवर्तन भएर चलाइएका व्यक्तिहरूको बारेमा हेर्दाखेरि, अनि हामीले बाइबलमै कतिजना व्यक्तिहरूको बारेमा हामी पढ्छौँ, उनीहरूले चाहिँ परमेश्वरको दर्शन पाएका हुन्छ, अनि परमेश्वरले उनीहरूको समझ खोलिदिनुहुन्छ, अनि जब उनीहरूको समझ खुल्छन् तब मात्र उनीहरूले बुझेका हुन्छन्, होइन? त्यसकारणले पावलको सम्बन्धमा पनि हामीले एकछिन हेर्नेछौँ। अब एउटा कुरा चाहिँ मुख्य के हुन्छ भने नि, हामीले सुसमाचार प्रचार गर्छौँ, मान्छेलाई ख्रिस्टमा ल्याउनलाई प्रयास गर्छौँ, तर उनीहरूको समझ परमेश्वरले नखोलेसम्म उनीहरूले विश्वास गर्न सक्दैनन्। त्यसकारणले उनीहरूको समझ खोल्नलाई चाहिँ परमेश्वरको आत्माले काम गर्नु पर्यो, त्यसको लागि हामीले प्रार्थना गर्नु पर्यो, होइन?
त्यस कारणले यहाँ युहन्नाले के छ भन्दाखेरि युहन्नाले के लेख्छन् यहाँ भन्दा मैले चाहिँ पहिलो योहन्ना 5:20 भन्दैछु, परमेश्वरको पुत्र आउनुभयो भएको कुरा चाहिँ हामी जान्न सकौँ भनेर उहाँले हाम्रो समझलाई खोलिदिनु भयो। किनभने पावल येशु ख्रिस्टको विरुद्धमा थियो नि, किनभने त्यतिखेरसम्म सायद ऊ सही कुरामा, धार्मिकताको काममा एकदम उसको इन्टेन्सन ठिक थियो। इन्टेन्सन भनेको नियत, उसको गलत थिएन, ऊ त धार्मिकतामा थियो। तर उसको समझ नखुल्दासम्म येशुलाई चिन्न सकेन नि। येशु सत्य साँचो परमेश्वर र उहाँमा पाउने अनन्त जीवन येशु नै हुनुहुन्छ भन्ने कुरा कुनै पनि व्यक्तिले बुझ्नको लागि चाहिँ उसको समझ खोलिनुपर्छ भन्ने कुरा हामी यहाँ देख्दछौँ। अनि इमोसनल स्ट्रेन्थ, हाम्रो भावनात्मक शक्ति पनि परमेश्वरको शक्तिबाट आउँदछ। जबसम्म हामीले पूर्ण रूपमा परमेश्वरमा भरोसा गर्दैनौँ, त्यस कारण यो विजयी जीवन जिउने कुरामा थुप्रै कुरा विचार गर्नुपर्ने। अनि हामीले येशु प्रभुलाई प्रभुको रूपमा ग्रहण गर्दाखेरि उहाँको शक्तिमा जिउन भरोसा पनि गर्नुपर्ने होइन। दोस्रो कोरन्थी 7:6 हामीले कुनै पनि कुरा एक्लै गर्नु पर्दैन, हामी मात्रै गर्नु पर्दैन भन्ने कुरा त्यहाँ हामी देख्छौँ। त्यहाँ के छ? हताश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तितसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। त्यहाँनिर त्यो दोस्रो कोरन्थीको त्यो खण्डमा गएर हेऱ्यो भने कसरी तितसद्वारा कोरन्थको विश्वासीहरूले सान्त्वना पाएको थियो, उत्साह पाएको थियो भन्ने कुरा हामी देख्छौँ। अनि उहाँको निम्ति गवाही दिन वा सुसमाचार प्रचार गर्न मात्र होइन, तर उहाँकै निम्ति कठिनाइहरू सामना गर्न, कुनै पनि चुनौतीमा उहाँको इच्छा अनुसार जिउन, उहाँको राज्यमा जिउनलाई उहाँले हामीलाई बल दिनुहुन्छ, भावनात्मक रूपमा, मानसिक रूपमा पनि। जब हामीहरू कमजोर महसुस गर्छौँ, हामी परमेश्वरसँग त्यो कमजोरमा शक्ति दिनलाई र हामीलाई फेरि निर्धक्क भरोसा गर्नलाई, उहाँमा अटल हुनलाई हामीले प्रार्थनाद्वारा माग्छौँ भने चाहिँ उहाँले ती सबै कुराको बल पनि हामीलाई दिनुहुन्छ। यो कुरा चाहिँ सिकाइएको छ। आज पनि आज झन् साह्रो हामीले कति धेरै यो कुरा महसुस गर्नुपर्ने हुन्छ। एकैचोटि नकारात्मक कुरा र नेगेटिभ टिप्पणी विरोधतिर नलागेर हामीले परमेश्वरमा भरोसा गर्न सक्छौँ। अनि दोस्रो कोरन्थी 4:7 पनि यस्तो छ, यस्तो बहुमूल्य धन हामी जस्तो माटाको भाँडामा राखिएको कारण चाहिँ सबै शक्ति सर्वोच्च परमेश्वरकै हातमा छ भनी देखाउन हो। हामीसँग कुनै शक्ति छैन, हामी आफैमा चाहिँ कुनै शक्ति छैन, तर हामी माटोको भाँडो जस्तै हामीमा चाहिँ बहुमूल्य शक्ति चाहिँ येशु प्रभु आत्मामा जिउनुहुन्छ। क्रिस्चियन जीवनको सबभन्दा ठुलो रहस्य यही हो। येशु प्रभु हामीमा जिउने अवस्था भनेको चाहिँ उहाँको शासन, उहाँको प्रभुत्व, अनि उहाँको प्रभुत्व, उहाँ राजाको रूपमा हाम्रो हृदयमा नबसुन्जेलसम्म चाहिँ हामीमा उहाँको इच्छा पुरा हुन सक्दैन, हामी पक्का क्रिस्चियन जीवन जिउन सक्दैन। यहाँसम्मको कुरा चाहिँ हामीले योभन्दा अगाडि नै सिकेको कुरा तपाईँलाई दोहोऱ्याइराखेको छु। अब चाहिँ हामीले अर्को कुरा हेर्न गइरहेका छौँ। अर्को कुरा चाहिँ तपाईँलाई म पार्न चाहन्छु, खराबी। अर्को कुरा चाहिँ अघि हामीले यहाँ हेरेको थियौँ, यहाँनिर सर्वोच्च मनसाय साथ दुष्ट काम गर्नु, खराबी गर्दा पनि इमान्दारीमा गरिएको कुरा भन्दा पनि मिल्छ यसलाई। पावलले त्यो उदाहरण दिएका छन्। पावलले उनी येशुलाई दमस्कसमा भेट्नुभन्दा अगाडिको घटनालाई यहाँनिर उनले भन्दैछन्। तर यहाँनिर उनको सबभन्दा महत्त्वपूर्ण पोइन्ट के छ भनेदेखि, हामी सबैको जीवनमा सायद यस्तो खालको अवस्थाहरू पनि छन्। हामी नजानेको कारणले गलत बाटोमा छौँ, तर परमेश्वरको अनुग्रह कति महान छ कि हामीलाई हाम्रो समझ खोलिदिएर, गलत बाटो भन्ने महसुस जानकारी दिएर, त्योभन्दा पहिलाको सबै कुरा उहाँले क्षमा दिनु सक्नुहुन्छ। त्यस कारण हामी उहाँमा निरन्तर भरोसा गर्न सक्छौँ। यी सबै कुराहरू पावलले यहाँ बताएका छन्। अर्को पोइन्ट के हुन्छ भने, यो खराबी मनसायले के भन्छ, सही मनसायले खराबी काम पनि गरिरहेको हुन्छ। कतिचोटि क्रिस्चियनहरूले वचनलाई राम्रोसँग नबुझेपछि, क्रिस्चियन जीवन जिउने तरिका परमेश्वरको वचनमा के छ भनेर नबुझेपछि, अनि मान्छेहरूले सिकाएको र मान्छेहरूको पछि लाग्दै गर्दाखेरि हामी खराबी बाटोतिर पुग्छौँ, तर हामीलाई चाहिँ ठिकै बाटोमा छौँ जस्तो लाग्छ। त्यही कारणले मान्छे झुटा शिक्षामा पुग्छ। त्यो कुराको शिक्षा पनि हामी यहाँ पाउँछौँ। अनि त्यो सबै अवस्थामा हामी कसरी परमेश्वरमा
पवित्रतामा बढ्न सक्छौँ, सुध्रिन सक्छौँ, त्यो परमेश्वरकै अनुग्रहले भन्ने कुरा चाहिँ हामी यहाँ देख्छौँ। अनि यो कुराद्वारा पावलले तिमोथीलाई परमेश्वर, यो कुरा भनेको चाहिँ उनी विश्वासमा नआउँदाखेरि जुन चाहिँ खराबी गरिरहेको थियो, दुष्ट काम गरिरहेको थियो, क्रिस्चियनहरूलाई सताउने, येसुलाई यसको बारेमा बदमासी काम गर्ने, तर उनको स्वभाव चाहिँ धार्मिकतालाई, परमेश्वरको वचनलाई, पुरानो नियम अनुसारको शिक्षालाई बचाउनलाई उनले गरिरहेको थिए। तर किनभने उनको समझ खुलेको थिएन, होइन, तर परमेश्वरको प्रशस्त अनुग्रह र कृपाको सम्बन्धमा, प्रशस्त कृपा, मर्सी एन्ड ग्रेस, त्यसको सम्बन्धमा पावलले तिमोथीलाई उत्साह दिन्छन्, जुन चाहिँ आज तपाईँ र मलाई आवश्यकता छ। त्यसकारणले पावलले यो उनको येशु प्रभुसँगको जम्का भेट र त्यहाँबाट परमेश्वरले दिनुभएको कृपा र उहाँले पावललाई सुम्पनु भएको एउटा नयाँ बोलावट, होइन, प्रेरितको रूपमा अन्य जातिहरूको बिचमा काम गर्ने सुसमाचारको, अनि यो कुरा अलिकति उनले यहाँनिर व्यक्त गर्छन्। विश्वास, उहाँले चाहिँ विश्वासयोग्य ठान्नुभयो, उहाँले सेवाको निम्ति नियुक्त गर्नुभयो। पावलले यी कुराहरू भन्छन्, एउटा समय चाहिँ म उहाँको निन्दा गर्थेँ। पावलले त्यो कुरा हामी अहिले एकछिनमा त्यो पढ्छौँ, एउटा समय चाहिँ म उहाँको निन्दा गर्ने, उहाँलाई सताउने आतंकित मानिस भएको भए पनि दमस्कसको रोडमा जाँदै गर्दासम्म, होइन, अनि स्टिफेनेसलाई ढुङ्गाले हान्दाखेरि त्यहाँ पनि पावल पनि उत्साहित थिए, सायद पावलले पनि ढुङ्गाले हाल्यो होला त्यतिखेर, होइन, त्यो बेलासम्म। तर उहाँले भनेको चाहिँ येशु प्रभुले म प्रति कृपा गर्नुभयो, कारण ती सबै अविश्वास र अन्जानमा गरिएको थियो। त्यसैले हामी गलतमा छौँ भने अविश्वास र अन्जानको कारणले हामी चाहिँ सही कुरा बुझ्नलाई तयार छौँ भने परमेश्वरले हाम्रो समझलाई खोलेर फेरि हामीलाई सही बाटो देखाउनुहुन्छ। त्यसको लागि हामी तयार हुनुपर्छ, जसरी पावलले येशु प्रभुको दर्शन पाउने बित्तिकै येशुतिर फर्केका छन्। अनि प्रेरित पावल उनको दमस्कसको रोडमा येशु प्रभुसँगको, अङ्ग्रेजीमा इन्काउन्टर भन्छ, उनले जुन दर्शन पाएका थिए त्यो चाहिँ उनको जीवनमा एउटा अचम्मको घटना थियो, अनि त्यो आश्चर्यकर्म कुरा थियो, जुन कुराको बारेमा घरिघरि उनले प्रचार लेख्छन्, त्यसको बारेमा हामी बाइबलमा धेरै पटक उनले भनेको कुराहरू पाउँदछौँ। त्यसैले अनि तपाईँले वास्तवमा यो प्रेरित 9 अध्यायको 3 देखि, के अरे 6 देखि 27 3 देखि 6 सम्म र 27 पद, तपाईँलाई त्यो म पढ्न चाहन्छु, प्रेरित 9 अध्यायको, अनि त्यो पावलको दमस्कसको, तर तपाईँले प्रेरित 9 अध्याय पुरै पढ्न सक्नुहुन्छ, तर तपाईँले अलिकति मात्रै पढ्न चाहन्छु, पावलले त्यो घटनाको बारेमा कसरी प्रेरणा गर्छन्, कसरी बाँड्छन्, एउटा परमेश्वरको अपार अनुग्रह र उनको जीवनमा एउटा चमत्कार, जुनद्वारा चाहिँ परमेश्वरले पावललाई एउटा सही बाटोमा र यति ठुलो जिम्मा दिनुभयो, जुन प्रति चाहिँ पावल कति समर्पित र कति धन्यवादी छन्, यो सबै कुरा हामी पावलको जीवनमा देख्छौँ। जुन कुराको उदाहरण दिएर तिमोथी जस्तो व्यक्तिलाई, जुन कामको लागि उनलाई पठाइएको छ, उनले सामना गर्नु परेको अवस्थामा कसरी परमेश्वरमा भरोसा गरेर अगाडि बढ्ने, परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ भन्ने उत्साह दिएको हामी देख्छौँ। प्रेरित 9:27 बर्नबासले तिनलाई साथमा लिएर प्रेरितहरूका लय, अनि सावलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्नु भएको र तिनले दमस्कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए। यो घटना चाहिँ के भयो भने पावलले सताइसकेर, येशूलाई भेटिसकेर, त्यसपछि कति कुरा भइसकेर, अब जेरुसलेममा अरू प्रेरितहरूसँग मिलापमा ल्याउनलाई, अनि क्रिस्चियनहरू र प्रेरितहरूले पावललाई देख्ने बित्तिकै तर्सन्थे, उनीहरू डराउँथे, किनभने उनले त दुःख दिइरहेको थियो, अनि त्यहाँ साथ दिनलाई परमेश्वरले वर्णवासलाई उठाउनु भएको थियो। यो कुराहरू हामी यहाँ देख्छौँ, तर तपाईँलाई 3 देखि 3, 4, 5, 6 पद म तपाईँलाई पढ्न चाहन्छु। प्रेरित 9 यो चाहिँ पावल होइन, सावल, जो टार्ससको सावलको येशु प्रभुसँग जम्का भेट। जब सावल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्कियो, अनि 4 पदमा तिनी भुइँमा लडे र तिनले यसो भन्ने स्वर सुने, साउल साउल तिमी किन मलाई सताउँछौ? अनि तिनले भने, प्रभु तपाईँ को हुनुहुन्छ? एकैचोटि यहाँनिर पावलले प्रभु भन्छ त्यहाँ, अनि उहाँले भन्नुभयो म येशु हुँ जसलाई तिमी सताउँछौ। अनि त्यसपछि छ पदमा, तर उठेर सहरमा जाऊ र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ। त्यसपछि एकैचोटि येशु प्रभुले उसलाई यो आज्ञा दिनुहुन्छ। अनि हामी त्यसपछि पाउलको जीवन को बारेमा हामी देख्छौँ कसरी उनी त्यसपछि त्यो अन्य जाति यहुदी हुन्छ, त्यहाँ अन्य जाति तर परमेश्वरलाई विश्वास गरेको होइन, अनि उसले प्रार्थना उसले पनि दर्शन पाउँछ। त्यसको बारेमा तपाईँले पूर्ण रूपमा पढ्न सक्नुहुन्छ प्रेरित नौ अध्यायमा। हामी पावलले भनेको कुराको बारेमा यहाँ अलिकति तपाईँ हामी अलिकति छलफल गर्छौँ। पावल क्रिस्चियनहरूलाई पक्राउ गर्न दमस्कसतिर जाँदै थिए, उनी अचानक जमिन लडे, येशु पावलसँग प्रकट हुनुभयो। त्यस बेला उनी टार्ससको साउल भनेर चिनिन्थे। त्यो घटनामा पावलले उनको सत्यता सम्बन्धी दृष्टिकोण गलत भएको कुरा बुझे। सबभन्दा मुख्य कुरा पावलको परिवर्तन के आयो समाजमा, उनीहरूको विचारमा, उनीहरूको दृष्टिकोणमा। अघि मैले भनेको थिएँ नि एटिच्युड दृष्टिकोण भनेको थिएँ होइन, जब येशूलाई भेटेपछि उनको समझ खुल्यो र उनले कुन कुरामा गल्ती गरिरहेछ भने थाहा पाए होइन। उनले क्रिस्चियनहरूलाई सताइरहेका थिए, कारण त्यतिखेरको उनको त्यो भन्दा दमस्कसमा येशूलाई भेट्नुभन्दा अगाडिको उनको विचार के थियो, क्रिस्चियनहरू चाहिँ परमेश्वर विरोधी हुन्। अनि त्यसो भएको रे, यो घटनामा चाहिँ उनले बुझे कि उनी परमेश्वरप्रति शत्रुताको काम गरिरहेका रहेछन्। यस्तो भएर पनि प्रभुले उनलाई चुन्नुभयो। यस्तो अनुग्रह अथवा यति अपार अनुग्रह र कृपा परमेश्वरले उनीमाथि गर्नुभयो भन्ने कुरा पावलको जीवनमा सधैँ उनले व्यक्त गरिराखेको छ। वास्तवमा जसरी पावल प्रभुमा आए, सायदै अरू कोही आएको होला यस्तो खालको अनुभव, हामी सबैको प्रभुमा आएको एउटा अनुभव छ अनि वास्तवमा हुनुपर्छ। तपाईँ र मैले कसरी प्रभु यसलाई ग्रहण गऱ्यौँ, कहिले विश्वास गऱ्यौँ, त्यो दिनको परिवर्तन के हो होइन होला, सायद हामीले बप्तिस्मा लिइसकेको पछि हुनसक्छ, किन कतिचोटि मान्छेहरूले बप्तिस्मा लिँदाखेरि सही मोटिभ नहुन पनि सक्छ। तर यो कुराबाट हामीले के बुझ्नुपर्छ भने, एउटा पोइन्ट, तपाईँ र मैले अहिलेसम्म येशूलाई पक्का प्रभुत्व भनेर अनुभव गरेका छैनौँ, उहाँलाई टोटल प्रभुको रूपमा पछ्याउने निर्णय गरेका छैनौँ भने चाहिँ हामी उहाँको इच्छा बाहिरै छौँ, हामी अझै गलतमा छौँ, अभिनय मात्रै गरिरहेको छौँ। यो कुरो बुझ्नुपर्छ, हरेक विश्वासीको विश्वासी भएको कहानी एकदम फरक फरक हुन्छ, तर कहानी चाहिँ हुनुपर्छ। त्यही कारण कतिचोटि कतिजना मान्छेहरूको काम गराई, उनीहरूको तरिका देख्दाखेरि हामीलाई शङ्का लाग्छ, यिनीहरूले प्रभु येशूलाई प्रभु येशूको रूपमा चिनेनन्। परमेश्वरको राज्य चाहिँ के हो, त्यसको स्वभाव के हो, परमेश्वरको राज्यमा कस्तो खालको प्रवृत्ति हुन्छ, धेरै मान्छेको जीवनमा यसमा गलत देखिन्छ होइन। तर पनि हामी सबैमा एउटा कुरा चाहिँ उस्तै छ, एकपटक हामी एउटा कुरा भनेको चाहिँ कमसेकम जुन तरिकाले येशूमा हाम्रो अनुभवमा आएर हामी उहाँमा नयाँ जीवन पाएको भए तापनि हामी सबै ख्रिस्टको शत्रु थियौँ पहिला। त्यो कुरो सबैको लागि छ। अब कोही कोही मान्छेले के भन्ला भने, मैले त पाप पनि गरेको थिएन, कसैलाई हत्या गरेको थिएन, कोही कोही मान्छेले यहाँसम्म पनि भन्ला झुटो पनि बोलेको थिएन। तर परमेश्वरप्रति धन्यवाद नहुनु र परमेश्वरलाई परमेश्वर नमान्नु र परमेश्वरको सट्टा अरू कुनैलाई नै मान्नु सबै पाप हो नि होइन, आफ्नै स्वार्थ पुरा गर्न हिँड्नु पाप हो। अनि तपाईँ जीवनमा एउटा एउटा समय, हाम्रो सबैको जीवनमा एउटा समय आयो कि पवित्र आत्माले एकदमै जेन्टलसँग एकदम शान्त प्रकार, जबरजस्ती होइन, परमेश्वरको आत्माले कहिले पनि जबरजस्ती गर्नु, त्यही कारण त्यो कुरा हामीले पनि सिक्नुपर्छ। हामीमा येशूको जेन्टलनेस स्वभाव आउनुपर्छ, उहाँ नम्र र कोमल हृदयको हुनुहुन्थ्यो। अनि कतिजना क्रिस्चियनहरू चाहिँ एकदम पड्किने बम जस्तो हुन्छन्, त्यो ठिक छैन। अनि उहाँले पवित्र आत्माद्वारा हामीलाई बोलाउनु भयो र भन्नुभयो, तिमीलाई मैले छानेको छु, तिमी मेरो शत्रु थियौ, अब तिमी मेरो सामु समर्पित हुने समय आयो। त्यो घटना जुन समय हामीले ख्रिस्टलाई साँच्चै आम्ने सामने भेट्यौँ हाम्रो हृदयमा, अनि त्यो घटना हरेक व्यक्तिको जीवनमा हुनुपर्छ, उहाँलाई प्रभुको रूपमा भेटेको हुनुपर्छ, त्यो त्यसको निश्चयता हामी पाउँछौँ। हामी सबैको पावलको प्रभुसँगको भेट जस्तै अचम्मको एकदमै चमत्कारिक नहोला, तर पनि महत्त्वपूर्ण कुरा के छ भनेदेखि तपाईँ र मेरो जीवन परिवर्तन चाहिँ हुनै पर्छ, हाम्रो हृदय परिवर्तन हुनै पर्छ, हामीले नयाँ जन्म पाउनै पर्छ, अनि उहाँसँग पवित्र आत्मासँग हाम्रो सम्बन्ध पवित्र आत्माले हामीलाई बुझाएको हुनुपर्छ, हाम्रो मन परिवर्तन पश्चाताप हुनुपर्छ, कारण यो घटनाले तपाईँको जीवनको पूर्ण मार्ग परिवर्तन गर्दछ अनि हरेक मान्छेको जीवनमा एउटा गवाही हुँदछ जुन उहाँको अनुग्रह र कृपाद्वारा जस्तो सुकै बाटोमा लागेको भए तापनि उहाँले हामीलाई अनुग्रह गर्नुभएको छ, क्षमा दिनुभएको छ, नयाँ जीवन दिनुभएको छ। अब हामीलाई धर्मी ठहराउने कुरा हामीले भन्छौँ नि, विश्वासद्वारा के हुन्छ, धर्मी ठहरिनु जस्टिफिकेसन, त्यसपछि पवित्रीकरण, अनि त्यसपछि ग्लोरिफिकेसन महिमा। यो तिनवटा कुरा, चारवटा कुरा वास्तवमा, त्यो धर्मी ठहरिनुभन्दा अगाडि चाहिँ पापमा दण्डित होइन कन्ड्यामिनेसन भन्छ त्यो कुरा। त्यसैले यो आजको तेस्रो पोइन्टमा चाहिँ सर्वोत्तम मनसाय होइन एउटा असल मनसायको साथ भए पनि गलत काम गर्ने कुराको बारेमा यहाँनिर पावलले भनेका छन् अनि हामी थोरै भनेर सिद्धाउँछौँ। पहिलो तिमोथी 1:13-14 हामी आज हेर्छौँ। अगाडि मैले निन्दा गरेँ, खेदो गरेँ, पावलले आफ्नो अगाडिको कुरा भन्छ, तर पावलले यो सबै कुरा किन ल्याउँदैछन् यहाँ भन्ने कुरामा चाहिँ सबभन्दा मुख्य चाहिँ कसरी परमेश्वरको अनुग्रह हामीमा काम गर्छ, यहाँ परमेश्वरकै कुरा हो, उहाँ नै हाम्रो मुख्य कुरा हुनुहुन्छ, उहाँद्वारा नै यति ठुलो उपकार गर्नुभएको छ, जहिले पनि हामी उहाँमा भरोसा गर्न सक्छौँ, यो कुरा हामीले भुल्नु हुँदैन। यहाँ हरेक पटक उनले जे जे भन्छन् आफ्नो अवस्थाको बारेमा भन्छन्, यहाँ फोकल पोइन्ट चाहिँ पावलको अवस्था होइन कि पावलले गरेको गलत काम होइन कि परमेश्वरको अनुग्रह होइन। मैले निन्दा गरेँ, खेदो गरेर उहाँको अपमान गरेँ, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ। सी, परमेश्वरको कृपा मुख्य कुरा हुन्छ यहाँ। तपाईँ र मलाई पनि आज परमेश्वरले कृपा गर्न सक्नुहुन्छ, तर कुरा के हुन्छ, हामीले जे चाहिँ परमेश्वरको इच्छा विरोधी छ त्यसलाई त्याग्न सक्नुपर्छ, परमेश्वरको आज्ञा पालन गर्न हाम्रो हृदय उहाँमा समर्पित गर्नुपर्छ। तर तपाईँ र मलाई संसारिक संसारमाथि विजयी हुने इच्छा लागेन भने होइन, कतिजना मान्छेले क्रिस्चियन भए भन्छ तर संसारमाथि विजय हुँदैन, उसमा डाह छ, लोभ छ, क्रोध छ, मान्छेप्रति नराम्रो विचार छ, मान्छेलाई बदनाम गरेर आउँछ, जहिले पनि स्वार्थलाई बढाएर आउँछ, त्यो उसले क्रिस्चियन भन्ने ठान्छ तर ऊ कहिले क्रिस्चियनै होइन नि, यसुको हृदय हुनु पऱ्यो नि त होइन। हामीमा परिवर्तन, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि भनेर दोस्रो कोरन्थी 2:5-17 जुन छ नि होइन एकदमै महत्त्वपूर्ण। पहिलो तिमोथी 1:14 ख्रिस्ट येसुमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रो प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्लिआयो। फेरि पनि उनले के भन्छन्, ख्रिस्ट येसुमा भएको विश्वास भनेको चाहिँ र प्रेमको साथ मेरो निम्ति, अब यो विश्वास र प्रेम चाहिँ येसु ख्रिस्टमा पावलले गरे, तर हामीले बाइबलमा के सिक्छौँ, यो विश्वास यो प्रेम येसु ख्रिस्टबाट आउने वरदान हो, हाम्रो पनि जिम्मेवारी छ, तर विश्वास उहाँले दिनुहुन्छ, प्रेम उहाँले दिनुहुन्छ, जसले हामी उहाँलाई नै प्रेम गर्छौँ र उहाँले आज्ञा गरेकाहरूलाई प्रेम गर्छौँ, त्यसको साथमा मेरो निम्ति हाम्रो प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्लिआयो। सी, विश्वास अनि प्रेम अनि अनुग्रह पनि उर्लिआयो, विश्वास र प्रेम पनि परमेश्वरले दिनुभयो, यद्यपि हामी के गर्छौँ, हामी प्रेम गर भन्ने आज्ञा पालन गर्दैछौँ, विश्वासद्वारा उद्धार हुन्छ त्यसलाई हामीले विश्वास गर्नुपर्छ भनेर भन्दैछौँ, तर कुरा के हुन्छ त, विश्वास पनि उहाँले दिनुहुन्छ अनि रोमी 5:5 के छ, परमेश्वरको आत्मा हामीमा आउनुपछि उहाँको प्रेम हाम्रो हृदयमा खनाउनुहुन्छ, प्रेम पनि उहाँ दिनुहुन्छ, तर कुरा के हुन्छ भने हामी आफ्नो मन परिवर्तन गर्न हाम्रो पनि केही जिम्मेवारी छ। अनि 15 यो वचन हर प्रकारले ग्रहणयोग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रिस्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। फेरि पनि फोकस के छ भने परमेश्वरको उद्धारको योजना, तर पनि हामी सबैमा एउटा कुरा, यहाँ मैले के पढ्न लागेको थिएँ, या वास्तवमै अचम्मको भनाइ चाहिँ पावलले यहाँनिर भन्दछन्, उनको जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ त्यही फेरि परमेश्वरको उद्धारको योजना, जो येशु ख्रिस्ट संसारमा आउनुहुन्छ र परमेश्वर को हुनुहुन्छ, उहाँ अनुग्रही र प्रेमी अनि उहाँद्वारा मात्र, उहाँ नै सबै कुराको स्रोत होइन। पहिलो कुरा पावल भन्छन् उनी अन्जान थिए, त्यसैले उनले कृपा पाए, उनले गरेका काम भयानक खराब थियो होइन, एकदमै भयानक थियो, र पनि उनी परमेश्वरको विरुद्धमा गरेका त्यो कुरा उनले उसको आफ्नो विचारमा परमेश्वरको विरुद्धमा गरेका थिएनन्। उनले गरिराखेको कुरा चाहिँ दुष्ट काम थियो, तर उनले गरेका चाहिँ अविश्वास र अन्जानमा गरेका थिए। टार्ससको साउलो हुँदा उनले विचार गर्दै थिए, मण्डलीलाई सताउँदा उनले राम्रो काम गर्दैछु भन्ने सोचेका थिए। मतलब कतिपटक मानिस ह्युमेनिटी भन्छ नि, ह्युमन मानवीय स्वभाव हिसाबले हामीले दुष्ट काम गर्दाखेरि चाहिँ त्यो हामीले असल नियतले गरे भन्ठान्छौँ, जुन चाहिँ काम चाहिँ दुष्ट हो किनभने हामीलाई सत्यता थाहा हुँदैन, त्यो कुरा चाहिँ साँचो हुन्छ। अनि वास्तवमा तपाईँले क्रिस्चियन इतिहास पढ्नुभयो भने धेरैचोटि यस्तो घटना यो क्रिस्चियन सम्प्रदायहरूले गरेको कुरा हामी पाउँछौँ। हामी मानिसको हिसाबले गर्दाखेरि कतिपटक चाहिँ हाम्रो कामको नियत चाहिँ राम्रो हुन्छ, तर काम वास्तवमा परमेश्वरको इच्छा र धार्मिकता अनुसार नहुनसक्छ। कतिचोटि मण्डलीमा अगुवाहरूले गलत काम गर्न पुग्छन्, सायद उनीहरूको अबुझले गर्दाखेरि, तर तिनीहरू पश्चाताप गर्नुपर्ने हुन्छ, जसरी पावलले गरेका छन्। उनीहरूले परमेश्वरको अगाडि जानुपर्ने हुन्छ, होइन, अनि खराबमा गरिरहेको हुन्छ। अनि हामीलाई थाहा छ कति, अब भन्नुहोस् न, इस्लामहरूको धर्मको बारेमा कुरा गर्दा, इस्लामहरूको कुराको सानो उदाहरण गऱ्यो भने चाहिँ उनीहरूले वास्तवमा इस्लामहरूको अचम्मको छ हुन्छ, उनीहरू टोटली गलतमा छन्, परमेश्वरको वचन पढ्न चाहँदैनन्, तर उनीहरू त्यसमा कैद परेका छन्। अब भन्नुहोस् न, उनीहरू स्वार्थकै लागि गर्छन्। उनीहरूको कुरानमा लेखेका कुराहरू भनेको चाहिँ के छ भनेदेखि, उनीहरू आफ्नो ज्यान पनि फाल्यो भनेदेखि 72 वटा कन्या केटीसँग विवाह हुन्छ अरे, के यस्ता खालका कुरा। तर उनीहरूले त्यो गर्दाखेरि चाहिँ उनीहरूको अल्लाहले भनेको हुनाले, अल्लाहलाई खुसी पार्नलाई उनीहरूले सबै किसिमका आतङ्क सिर्जन छन्, मान्छेहरूको हत्या गर्छन्। हामीले अहिले पनि कति धेरै सुनिराखेको छौँ इस्लामहरूले कस्तो गर्छन् भनेर। तर उनीहरू एक किसिमले गलतै बाटोमा छन्। पावलको त्यति राम्रोसँग उदाहरण त मिल्दैन, किनभने उनी त यहुदी मतमा थिए, तर यहुदीहरूले पनि वास्तवमा यहुदी असल हुँदा पनि परमेश्वरको इच्छा नभएको चाहिँ हुँदो रहेछ भन्ने कुरा हामी बुझ्दछौँ। अनि यो एउटा रहस्यमय कुरा हो, किनभने परमेश्वरको अनुग्रह तपाईँ र मलाई कति चाहिन्छ, हामीले कति परमेश्वरमा पुरा भरोसा गर्नुपर्छ भन्ने कुरा हामीले बुझ्दछौँ। अर्को एउटा उदाहरण तपाईँलाई म दिन चाहन्छु, जुन चाहिँ एकदमै ठ्याक्कै त मिल्दैन, यो इस्लामहरूको उदाहरण एउटा हो, किनभने उनीहरू आफ्नो ज्यान पनि फालिरहेछन्, निस्वार्थ छ नि त, तर गलत काम छ, होइन, नियत उनीहरूले सोच्दाखेरि उनीहरूको सोचको नियत चाहिँ ठिक छ, हामीले देख्दा त गलत छ, किन उनीहरूको विचार गलत छ नि। अर्को एउटा छ, धेरै वर्ष अगाडि 1941 जापान शक्तिशाली थियो नि, होइन, तपाईँलाई यो विश्वयुद्धको बारेमा थाहा छ। जापानले 1941 अमेरिकाको पर्ल हार्बर भन्ने ठाउँमा हमला गरेको थियो, अनि अमेरिकनहरूलाई थाहै थिएन त्यो दिन चाहिँ उनीहरू के मनाइराखेको थिए। अनि उनीहरूले आफ्नो त्यो किन जापानिज पाइलटहरूले त्यहाँ गएर हमला गरे थाहा छ? जापानको शिक्षा के छ भनेदेखि, त्यहाँको राजालाई चाहिँ देउता जस्तै मान्ने, त्यो राजाको निम्ति मान्छे मर्न तयार, उनीहरूलाई त्यो शिक्षा थियो। उनीहरूले आफ्नो व्यक्तिगत स्वार्थ होइन तर राजाप्रतिको त्यो वफादार, कतिचोटि धेरै ठाउँमा त्यस्तो समाज पनि हामी पाउँदछौँ। अनि ती क्याप्टेनहरू पाइलटहरूले चाहिँ राजा उनीहरूको जापानको सम्राटको इच्छालाई एउटा डिभाइन एउटा परमेश्वरबाट आएको होइन उनीहरूको त्यो सोचेर अनि त्यसले जे आज्ञा गरेको छ त्यसलाई विश्वास गरेर अमेरिकाको कतिजना मान्छेहरूलाई त्यहाँ पर्ल हार्बरमा बम आक्रमण गरेर मान्छेहरू कतिजनालाई मारे विनाशिती, त्यो कुरा हामी देख्छौँ। वास्तवमा क्रिस्चियनहरूको बारेमा पनि अर्को उदाहरण, किनभने त्यो जापानिज पाइलटहरूको चाहिँ व्यक्तिगत रूपमा उनीहरूको नियत उनीहरूको खराब थिएन, तर उनीहरूले कुन कारणले त्यो नियत लिएको थियो त्यो खराब थियो, होइन। अर्को कुरा चाहिँ क्रिस्चियनहरूको सम्बन्धमा, क्रिस्चियन इतिहासमा हामीले हेऱ्यौँ भनेदेखि धेरै गल्तीहरू पाउँछौँ कतिचोटि, किनभने मान्छेहरूले सायद परमेश्वरको वचन र परमेश्वरको येशूको शिक्षालाई राम्रोसँग नबुझ्दाखेरि, होइन। अनि कतिचोटि तपाईँले सुन्नुभएको छ होला यो क्रुसेड्स भन्छ, विभिन्न क्रुसेड्स भन्ने बेलामा चाहिँ त्यसको बारेमा इतिहासमा पढ्न सकिन्छ, जसले त्यो बेलाको क्रिस्चियनको शिक्षा र त्यो बेलाको सायद त्यो पोपको समयमा हुनसक्छ, होइन, क्रुसेड्स भने तपाईँले अलिकति क्रिस्चियन इतिहास पढ्नुपर्ने हुन्छ, मान्छेहरूलाई जेनोसाइड भन्छ, उनीहरूलाई नमान्ने मान्छेहरूलाई पक्रने हत्या गर्ने, अनि त्यसपछि यो एकदमै टर्चर गर्ने, कामहरू क्रिस्चियनहरूले पनि गरेका छन्, सबै क्रिस्चियनले होइन। त्यस कारणले कतिचोटि त्यस्तो काम भएको पनि हामी देख्दछौँ, जुन चाहिँ उनीहरूले चाहिँ उनीहरूको सोचमा चाहिँ उनीहरूको नियत चाहिँ किनभने क्रिस्चियनिटीलाई सुरक्षा दिनु, तर त्यो परमेश्वरको तरिका पनि थिएन, अनि क्रिस्चियनिटीको सुरक्षा त्यसरी पनि हुन्थेन। त्यसैले यो शिक्षा, बाइबलको शिक्षा कति महत्त्वपूर्ण छ। त्यसैले अब अर्को मण्डली, अर्को मान्छे, अर्को प्रचारक, एकदम भयङ्कर विशाल मान्छे, ठुलो मान्छेको कुरा सुन्नु हुँदैन। पवित्र आत्माले तपाईँको र मेरो जीवनमा उहाँको वचनको सही अर्थ बुझाउनु भएको होस्, अनि हामी सही बाटो जानुपर्छ, हामी हरेकको कर्तव्य हो, ताकि हामी गलत बाटो सही नियतमै नपुगौँ। सो उनले धर्मशास्त्र अध्ययन गरेका थिए, होइन? हामीले भन्न सक्छौँ साउललाई सत्य कुरा थाहा हुनुपर्ने थियो नि वास्तवमा, होइन? किनभने परमेश्वरको वचन त अध्ययन गरेको थिए, उनी त निपुण थिए, एकदम फरिसीको चाहिँ फरिसी थिए उनी, होइन? तर उनले धर्मशास्त्र अध्ययन गरेका थिए र येसु परमेश्वरबाट प्रतिज्ञा गरेको उद्धारकर्ता हुनुहुन्छ भनेर उनले चिन्नुपर्ने थियो, किनभने धर्मशास्त्रमा त्यो सबै कुरा थियो। यस्तै प्रकारले हाम्रो बारेमा विचार गर्न सक्छौँ, त्यही पावलकै कुरा। तपाईँ र मेरो समझलाई परमेश्वरले खोलिदिनु भएन, परमेश्वरको वचनलाई हामीले राम्रोसँग बुझ्न सकेनौँ, अनि यो अहिले धेरै त्यस्ता चर्चहरू छन्। त्यही मैले अहिले जोन मकार्थरको कुरा तपाईँलाई गरिरहेको थिएँ नि, तपाईँले सायद एकदमै मान्यता दिइराखेको खालको सम्प्रदाय, डिनोमिनेसन, पास्टर जोन मकार्थरले यिनीहरूले स्वर्ग जाँदैन भनिदिन्छ, म त्यहाँ चाहिँ पुग्दिनँ, तर हुनसक्छ, के हो थाहा छैन। त्यसैले देयर इज सो मेनी थिङ्स देयर इज रङ, तर हामीलाई परमेश्वरको समझ चाहिन्छ, हामीलाई परमेश्वरको अनुग्रह चाहिन्छ, हामीलाई उहाँको कृपा चाहिन्छ, हामीलाई पवित्र आत्माको अगुवाई चाहिन्छ, ताकि उहाँको वचनको सही भेद हामीलाई थाहा होस्। त्यसैले हाम्रो बारेमा पनि यो कुराहरू लागू हुन्छ, हामीसँग वचन छ, परमेश्वरको वचन छ, हामीले सबै सत्यता आज बुझ्न सक्छौँ, हाम्रो हातमा बाइबल छ, तर त्यो पढ्न सक्ने आँखा, त्यसलाई बुझ्न सक्ने हृदय, सबभन्दा ठुलो कुरा परमेश्वरमा समर्पित, येशूलाई प्रभु बनाएको, उहाँको शासनलाई स्वीकार गरेको, हामी हाम्रो सम्पूर्ण कुरा उहाँको अधीनमा भएको हुनु पर्यो। हाम्रो कृपा क्रियाकलापमा कतिपटक परमेश्वरको वचन उल्लङ्घन भइराखेको हुन पनि सक्छ, होइन? नबुझेको कारण हामीले सही गर्यो भन्ने ठान्छ। त्यसैले कतिचोटि के हुन्छ भने नि, हामीले परमेश्वरले हामीलाई केटीकेटीको रूपमा पनि देख्न सक्नुहुन्छ, केटकेटले अलिकति मिस्टेक पनि गर्छ, तर हामी आफैलाई केटकेटी देखाएको छैनौँ नि, हामी त धेरै ठुलो, तर घमण्ड कति कुरामा हामी एकदम बच्चा जस्तो 2 वर्षको छौँ, किनभने बढेका छैनौँ, वचन सिकेका छैनौँ। जब वचन सिकेर पालन गरिन्छ नि, हामी परिपक्वतामा बढ्छौँ, हामीलाई थाहा हुँदा हुँदै हामीले कतिपटक पाप गरिपुग्छौँ, किनभने हाम्रो समझ राम्रोसँग प्रष्ट रूपमा हामीले बुझेका छौँ। वास्तवमा पाउललाई पनि राम्रो कुरा यो राम्रो कुरा चाहिँ के हो भनेर थाहा थिएन त्यतिखेर, उनले सायद परमेश्वर, त्यही कारण यहाँनिर सबभन्दा ठुलो कुरा परमेश्वरमा भरोसा गर्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा छ। आत्मिकी रूपमा पावल अन्धै थिए भन्ने कुरा हामी यहाँबाट बुझ्छौँ, उसलाई धर्मशास्त्र थाहा थियो, तर नासरतको येसुलाई प्रतिज्ञा गरिएको उद्धारकर्ताको रूपमा ती धर्मशास्त्रमा जुन उनले पढेका थिए, अध्ययन गरेका थिए, त्यहाँ निर्देशन गरिएको छ, त्यहाँ डाइरेक्सन दिएको छ, त्यहाँ सबै कुरा बताइएको छ भन्ने भेद बारेमा चाहिँ उनलाई पक्का थाहा भइसकेको थियो। परमेश्वरले हामीलाई अनुग्रह नगरेसम्म कुनै पनि व्यक्तिले परमेश्वरको वचन बुझ्न सक्दैन भन्ने कुरा, किनभने संसारको देवले उसको दिमाग, उसको समझलाई चाहिँ अन्धो बनाएको हुन्छ। साउलले त्यो कुरा सोचेको थिए, होइन? त्यसैले कतिचोटि झुट्टा अगम वक्ताहरू हुन्छन् क्रिस्चियनहरू, उनको सोचाइमा यो क्रिस्चियन भनेको झुट्टा हुन्, यी अगमवक्ताहरू झुट्टा हुन्, अनि क्रिस्चियन, यो क्रिस्चियनिटी झुट्टा हो, येशु प्रभु झुट्टा हुनुहुन्छ, उनको सोचाइ त्यही हो, उनले स्वीकार गरेका थिएनन्, कारण उनी अन्धविश्वास र अन्जानमा थिए, अनि अन्धा भएका कारणले यस्तो कुराहरू गरेका थिए। अनि हामीले वास्तवमा लुका 23:34 प्रभु येशुमा प्राण, प्रभु येशुले त्याग प्राण त्याग गर्दै गर्नुहुँदा उहाँले के भन्नुभयो, पितासँग प्रार्थना गर्नुभयो, पिता तिनीहरूलाई क्षमा दिनुहोस्, उनीहरू के गर्दैछन् जान्दैन। वास्तवमा प्रभुको यो प्रार्थना चाहिँ एउटा महत्त्वपूर्ण प्रार्थना हो, त्यसैले यहाँ तपाईँले लुका 23:34 पढ्न सक्नुहुन्छ। त्यसैले यहाँनिर एक किसिमले भन्न सकिन्छ, पावलको निम्ति पनि येसुले प्रार्थना गर्दै थिए, किनभने पावलले के गर्दैछन् जान्दैनन्, क्षमा दिनुहोस्, किन यिनीहरूलाई थाहा छैन। किन परमेश्वर साँच्ची नै महान परमेश्वर हुनुहुन्छ, उहाँलाई क्रुसमा चढाउनेको साथसाथै तपाईँ र मेरो लागि पनि, होइन हामी पनि त ख्रिस्टको विरुद्धमा थियौँ नि, उहाँले क्षमा दिनुहुन्छ, हामीमाथि अनुग्रह गर्नुहुन्छ, त्यसले गर्दा हामी अरूको निम्ति पनि अनुग्रही बन्नुपर्छ। वास्तवमा प्रभुले महान प्रेममा गर्नुभएको प्रार्थनाद्वारा धेरैको क्षमा याचना भएको छ, पापको शक्तिलाई ढाकेको छ भन्न हामी सक्दछौँ। अनि पावलको यो अवस्थाको पाप पनि येशूको प्रार्थनाबाट ढाकिएको छ। यो सबै कुराले के हुन्छ त, हामी घरिघरि परमेश्वरमै भरोसा गर्नुपर्छ। क्रिस्चियनिटीको सबभन्दा ठुलो भेद नै के छ भने ख्रिस्ट इन यु, क्राइस्ट इन यु भन्ने जुन बाइबलमा छ, यो रहस्य हामीले सबै कुराको प्याकेज अघि हामीले पढेका थियौँ। येशू ख्रिस्ट हुनुहुन्छ, त ख्रिस्ट हामीमा हुनु भएपछि हर किसिममा सुधार आउँछ। हामीले मान्छेलाई के भन्ने, बुद्धि, ज्ञान, समझ, प्रेम, नम्रता, हर कुरामा आउँछ। अरूको जीवनको भ्रामक, खराब पाप हामी प्राय सजिलै देख्न सक्छौँ। धेरै जस्तो क्रिस्चियनले यो चाहिँ जाने हुन्छ, अरूलाई देखायो होइन, तर त्यही किसिमको पाप, त्योभन्दा पनि खतरनाक पाप हुनसक्छ हाम्रो जीवनमा, त्यो हामीलाई त्यसको बारेमा चाहिँ कम ज्ञान हुन्छ। त्यो ज्ञान हुनलाई परमेश्वरले हाम्रो आँखा खोल्नुपर्छ। हामी हाम्रो वरिपरि हेर्न सक्छौँ र यस्ता मानिसहरू देख्छौँ जसले विचार गरिरहेको हुन्छ कि तिनीहरू 100% ठिक छन्। तपाईँले त्यस्तो मान्छे कहिलेकाहीँ तपाईँहरूको मनमा पनि आउनसक्छ। हामीले कति धेरै क्रिस्चियनहरू, अगुवाईहरू देखिरहेको छौँ, उनीहरूलाई त एकदम 110% उनीहरू ठिक, उनीहरूले गरेका कुरा मात्रै ठिक, तर उनीहरूको परिवार, उनीहरूको जीवन, उनीहरूले रुपियाँ पैसाको हिसाब किताब, उनीहरूको व्यवहार, उनीहरूको बोली, हरेक किसिममा के हुन्छ, गलत कुराहरू तपाईँले छर्लङ्ग देख्नुहुन्छ, झुटा बोलेको पनि देख्नुहुन्छ, तर ऊ आफै चाहिँ त्यस्तो गरेको हुँदैन। उनीहरूको जीवन बिग्रिरहेको हुन्छ, उनीहरूको स्वास्थ्य पनि बिग्रिरहेको हुन्छ। वास्तवमा भ्रामक पापको शक्ति चाहिँ यही हो, मान्छेलाई भ्रममा पारेको हुन्छ उनीहरूको स्वास्थ्य। त्यस्तो खालको मान्छे के हुन्छ, विभिन्न किसिमको रोग हुन्छ, रोग लाग्ने बित्तिकै पापले हो भन्न त सकिँदैन, त्यो पनि मिल्दैन, तर धेरैचोटि चाहिँ जब मान्छे परमेश्वरको सम्बन्धमा ठिक हुँदैन, त्यसले अरू ठाउँमा पनि प्रभाव पार्छ। प्राय मानिसहरू जीवन र वास्तविक सत्यतालाई सही प्रकारले बुझ्न सकिरहेका हुँदैनन्। यो कुरालाई हामीले जहिले पनि विचार गर्नुपर्छ। जीवन र वास्तविकता, परमेश्वरको वचन र उहाँको आत्माको अगुवाई, येशु ख्रिस्टको शिक्षा र उहाँको जीवन, अहिले पावलले दिइराखेको शिक्षा, हामी सबै विचार गर्छौँ, हामीलाई सत्यता राम्रो थाहा छ र हामी सधैँ ठिक गरिरहेका छौँ, तर हामी कुनै न कुनै प्रकारले गलत भूलमा परेको हुन सक्छौँ। त्यसैले हामीले प्रभुसँग सधैँ उहाँको ज्योति हाम्रो अन्जानताको र अज्ञानताको अन्धकारमा रहेको समाजमा चम्किरहेको होस् भनेर हामीले निरन्तर प्रार्थना गर्नुपर्छ, ताकि उहाँले हामीलाई उहाँको सत्यको ज्ञानको प्रकाश र निरन्तर उहाँको धार्मिकताको बाटोमा डोर्याउनु भएको होस्। त्यसकारणले हामीले यो तिमोथीलाई पावलले सिकाउँदै गरेको यो कुराहरूबाट हाम्रो आफ्नो जीवनमा पनि हामीले धेरै कुराहरू सिक्न सक्छौँ। त्यसैले हरेक व्यक्तिको निम्ति चाहिँ के हुन्छ भने, हामीले गर्ने सेवा, म के गरिरहेको छु मात्रै होइन कि म कहाँ छु, मेरो नियत के छ, मेरो विचार के छ, मैले गरेको कुरा चाहिँ धार्मिकतामा छ कि छैन, प्रभुको वचन अनुसार हो कि होइन, यो सबै कुरा सोच्नु एकदम महत्त्वपूर्ण हुन्छ। नत्र भनेदेखि एक दिन हामी अचम्भित हुनेछौँ। त्यसैले पश्चाताप गर्ने, आफूलाई सुधार्ने, अनि त्यही भएर यो के हुन्छ भने हरेक क्रिस्चियनको जीवनमा एउटा क्वाइट टाइम भन्छ, येशूसँग बिताउने टाइम। अनि म वेमा हुँदाखेरि एउटा त्यहाँ चाहिँ एउटा प्र्याक्टिस थियो, एउटा चलन थियो, हप्तामा एक दिन चाहिँ क्वाइट डे, अनि परमेश्वरको वचन र अलिकति त्यो आर्टिकल, त्यसको बारेमा लेखिएको एउटा त्यो सानो शिक्षा हुन्थ्यो, अनि बिहानदेखि नै त्यो दिन फास्टिङ गर्ने, त्यो पढ्ने, अनि त्यसमा के हुन्थ्यो भनेदेखि चाहिँ हामीले ध्यान दिनु पर्थ्यो हाम्रो र परमेश्वरको बिचमा केही कुरा गलत छ कि, हाम्रो सोच विश्वासमा केही गलत छ कि, परमेश्वरको प्रभुत्वमा केही गलत छ कि, हामीले परमेश्वरलाई पुरा जीवन दिएको छैनौँ कि। अर्को कुरा चाहिँ हाम्रो आफ्नो नजिकको मान्छेहरूसँग है, विवाह भएको मान्छे छ भने आफ्नो पति पत्नी अरू कुनै अरूसँग हाम्रो सम्बन्ध कस्तो छ, अरू कुनै अर्कै मान्छे अक्रिस्चियनहरूसँग कस्तो छ, यो सबै कुरालाई मूल्याङ्कन गर्ने, क्वाइट टाइम बिताउने, परमेश्वरको अगाडि प्रार्थना गर्ने त्यस्तो गर्थ्यो। अनि त्यहाँ कुनै कुरा देख्यो प्रभुले देखाउनु भयो भने क्षमा माग्ने, अरू मान्छेलाई चित्त दुखाएछ भने गएर उसँग भेटेर क्षमा माग्ने, यो कुराहरू गरिन्थ्यो। भनाइको मतलब के हुन्छ भने हामी निरन्तर परमेश्वरको बाटोमा येशूसँगको सम्बन्धमा एकदम पूर्ण रूपमा उहाँ सँगसँगै हिँड्नुपर्ने हुन्छ, अनि कहिलेकाहीँ हामीले अन्जानमा गलत गर्न सक्छौँ। तर यो मुखमा जे आयो त्यही, मनमा जे आयो त्यही, मान्छेको उपस्थिति नहुँदाखेरि जे मन लाग्यो त्यही, परमेश्वरको सङ्गतमा हिँडेको मान्छे हुँदैन। त्यसैले आत्माद्वारा नडोरियाएकोहरू परमेश्वरको सन्तान होइनन्। वास्तवमा पावलले रोमीहरूलाई लेखेको पत्रमा 8:14 त्यही लेखेको छ नि होइन, जो त्यो पद एउटा पढौँ अनि त्यसपछि सिद्धाउँ, त्यहाँ के लेखेको छ त्यसको मतलब चाहिँ के हो। त्यसैले यो आत्माबाट डोर्याइने भन्ने कुरा त एकदम महत्त्वपूर्ण छ नि। 8:14 मा के छ भने, किनभने सबै जो परमेश्वरको आत्माले डोरिएका हुन्छन् तिनीहरू नै परमेश्वरका सन्तान हुन्। अनि त्योभन्दा अलिकति अगाडि हेऱ्यो भने येशूलाई अर्को ठाउँमा के छ, यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्न भने तिमीहरू पापमय स्वभावमा होइन तर पवित्र आत्मामा, ए यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावमा होइन तर पवित्र आत्मामा हुन्छौ। कुनै मानिसमा ख्रिस्टका आत्मा हुनुहुन्न भने त त्यो उहाँको हुँदै होइन। यी कुराहरू त क्लियर छ नि, आत्माद्वारा डोराइने, जोसँग आत्मा हुनुहुन्छ त आत्माद्वारा डोराएको हुन्छ, जसले गलत गर्छ त आत्मालाई सन्ताप दिने काम बाइबलमा छ, त्यसपछि आत्माले हामीलाई डोराउनु हुन्न, उहाँलाई सन्ताप दिन्छौँ, हामी पापमा पर्छौँ, हामीलाई त्यसको बारेमा चेतावनी दिएको छ, हामीले पश्चाताप गर्नुपर्छ। त्यसैले क्रिस्चियन जीवन चाहिँ एउटा प्रकाशमा जिउने जीवन, हामी कोही पनि यसबाट अलग छैनौँ। म चाहिँ पास्टर, म धेरै पढेको, मैले धेरै सेवा गरेको भन्ने केही अर्थ लाग्दैन, हामी सबै एउटै ठाउँमा छौँ, हामी सबै पापी। त्यही कारण पावलले त्यही भन्छ नि तिमोथीमा होइन, सबैभन्दा पापीहरूमध्ये सबैभन्दा खराबी पापी म हुँ, त्यहाँ पनि यहाँ पनि भन्छ नि। अर्को पावलले उसमा पनि भनेका छन् के अरे रोमी 7 कि कतातिर मा पनि भनेका छन्, तर यहाँनिर उनले भनेका छन्, हामीले भर्खरै हेरेको थियौँ तपाईँलाई, म आफू मैले अघि पढेको पद तपाईँलाई म पढ्न लागेको थिएँ, 13 रो के अरे पहिलो तिमोथी 1:13 पढ्दाखेरि त्यो एउटा पद पढेर म सिधाउन चाहन्छु। 13-15 हामीले पढेको थियौँ, अनि 15 चाहिँ के छ भन्दाखेरि, 15 यो वचन हर प्रकारले ग्रहणीय छ कि पापीहरूलाई उद्धार गर्न येशू संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। त्यसैले यो कुरा हामीले नबोलौँ, हामी सबै अब हामीलाई के छ भनेदेखि नि, कहिलेकाहीँ हामीले के विचार गर्छौँ भने म त ठुलै काम गरिरहेको छु, यो सबभन्दा गलत कुरा हुन्छ मान्छेको सोचमा, मैले गरेको काम चाहिँ यति धेरै छ होइन, मैले यति बप्तिस्मा दिएँ, यति मान्छेलाई विश्वासमा ल्याएँ, यति चर्च सुरु गरेँ, यति यो जे जे तपाईँको जीवनमा छ, तर हृदय चाहिँ कहाँ छ, येशूसँग सम्बन्ध छ कि छैन, समर्पित छ कि छैन, येशूको प्रभुत्व छ कि छैन, हरेक व्यक्तिको लागि त्यही हो। त्यस कारणले पहिलो चाहिँ येशूसँग हुनु पर्यो, बाँकी अरू काम हामीले गरेको कुराबाट हामी धर्मी होइन, हामी येशूको सम्बन्धमा कस्तो छौँ, पवित्र छौँ कि छैनौँ, हामीमा स्वार्थ छ कि छैन, हामी झुट कुराहरूले काम गरिरहेको छ कि छैन, यो कुरो सबभन्दा मुख्य कुरा हो। त्यही कारणले परमेश्वरले अनुग्रह गर्नुहुन्छ, कृपा गर्नुहुन्छ, तपाईँ र मैले एउटा पोइन्टमा गएर डिसिजन गर्नुपर्छ। अनि तपाईँ र मेरो डिसिजन सही छ भने त्यो कुरा चाहिँ डाँडामा बसालिएको सहर जस्तै चिनिन्छ, मान्छेहरूले त्यो कुराहरू थाहा पाउँछ, हामीमा फलहरू देखिन्छ। त्यसकारण परमेश्वरले हामी सबैलाई आशिष दिउन्।